क्रिस्चियन जगतमा सबैभन्दा बढी प्रचलित शब्दहरूमध्ये एउटा शब्द भनेको परमेश्वरको अनुग्रह हो। कि यो अनुग्रह शब्दको जति महत्त्वपूर्ण अर्थ छ त्यति नै धेरै यसको गलत अर्थहरू लगाइएको र गलत तरिकाले प्रकार गरेको पनि हामी पाउँदछौँ। कसैले परमेश्वरको अनुग्रहलाई पाप गर्ने लाइसेन्सको रूपमा लिएको पाउँछौँ भने कसैले परमेश्वरको अनुग्रहलाई लिएर यीशु ख्रीष्टको नाउँमा व्यापार गर्नेहरू पनि हामी पाउँदछौँ। तर वास्तवमा परमेश्वरको अनुग्रह भनेको के हो? परमेश्वरको अनुग्रह किन प्रकट भएको छ? यो अनुग्रह कहाँ प्रकट भएको छ र यसले विश्वासीहरूको जीवनमा के भूमिका राख्दछ अथवा के अर्थ राख्दछ? यही प्रश्नको जवाफ आजको वचन तितस 2:11-15 हामी हेर्न गइरहेका छौँ। कृपया मसँगै तितस 2:11-15 पल्ट्याउनु होला। यो नयाँ नियममा पर्दछ कि तितस 2:11-15। म हामी सबैजनाको निम्ति पाठ गर्नेछु, कृपया ध्यान दिएर सुन्नु होला। किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ, जसले हामीलाई भक्तिहीनता र संसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवनयापन गर्न तालिम दिन्छ। र हाम्रो धन्यको आशा हाम्रा महान परमेश्वर र मुक्तिदाता यीशु ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौँ। ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। सुकर्ममा जोसिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। यी कुराहरूको घोषणा गर, पुरा अधिकारसहित अर्थी उपदेश देऊ र हप्काऊ, कसैले तिम्रो अवहेलना नगरोस्। हामी यहाँबाट विशेष एउटा कुरा, वचनको मुख्य विचार तपाईँले टिप्न सक्नुहुनेछ कि वचनको मुख्य विचार परमेश्वरको अनुग्रह, मुक्ति दिन र ख्रीष्टको महिमाको प्रतीक्षा गर्दै ईश्वरीय जीवन जिउनलाई यीशु ख्रीष्टमा प्रकट भएको छ। फेरि भने, परमेश्वरको अनुग्रह, मुक्ति दिन र ख्रीष्टको महिमाको प्रतीक्षा गर्दै ईश्वरीय जीवन जिउन यीशु ख्रीष्टमा प्रकट भएको छ। हामी यसैलाई नै 3 वचनको बुँदाहरूमा विभाजन गरेर हेर्नेछौँ। जुन आजको वचनको बुँदाहरू, पहिलो, हामीलाई मुक्ति दिन परमेश्वरको अनुग्रह प्रकट भएको छ, 11। हामीलाई मुक्ति दिन परमेश्वरको अनुग्रह प्रकट भएको छ। दोस्रो, उहाँको महिमाको आगमनको प्रतीक्षा गर्दै ईश्वरीय जीवन जिउनको लागि परमेश्वरको अनुग्रह प्रकट भएको छ। उहाँको महिमाको आगमनको प्रतीक्षा गर्दै ईश्वरीय जीवन जिउनको लागि परमेश्वरको अनुग्रह प्रकट भएको छ, 12-13। तेस्रो भन्दा, हामीले उहाँको अनुग्रहको घोषणा गर्नुपर्छ किनकि यीशु ख्रीष्टमा परमेश्वरको अनुग्रह प्रकट भएको छ, 14-15। हामीले उहाँको अनुग्रहको घोषणा गर्नुपर्छ किनकि यीशु ख्रीष्टमा परमेश्वरको अनुग्रह प्रकट भएको छ। हामीले जब तितस 2:1-10 हेर्छौँ भने साँचो सिद्धान्त अनुसार हरेक मानिसले जीवन जिउनुपर्छ। साँचो सिद्धान्त अनुसारको धार्मिक जीवन जिउनुपर्छ। हामी यहाँ हेर्छौँ भने वृद्ध, जवान, पुरुष, स्त्री, कमारा सबैले साँचो सिद्धान्त अनुसारको जीवन जिउनुपर्छ भनेर जब हामी तितस 2:1-10 हामी हेर्छौँ भने यो कुरालाई हामी पाउँदछौँ। त्यसो भए कि हरेक मानिसले, हरेक विश्वासीले साँचो सिद्धान्त अनुसारको जीवन जिउनुपर्छ भने के यो साँचो सिद्धान्त अनुसारको धार्मिक जीवन जिउनलाई कि हाम्रै इच्छा शक्ति वा आफ्नै लगनशीलता, सहनशीलताले हामी यो जिउन सक्छौँ? पक्कै पनि हाम्रो आफ्नै इच्छा शक्ति, लगनशीलता, अनुशासन, यी सबै कुराहरूले हामी परमेश्वरको साँचो सिद्धान्त, सुसमाचार अनुसारको जीवन हामी जिउन सक्दैनौँ। त्यसै कारण हरेक विश्वासीलाई एक भक्तिको जीवन जिउनको निम्ति परमेश्वरको अनुग्रहको आवश्यक पर्दछ। र अनुग्रहद्वारा एउटा भक्तिको जीवन जिउनुभन्दा पहिले ऊ अनुग्रहद्वारा बचाइएको हुनुपर्छ, उसले मुक्ति पाएको हुनुपर्छ। त्यसकारण यहाँ पाउलले सुरुमा नै यही कुरालाई याद दिलाइरहेका छन्। पद 11 हेर्नुहोस् न, जुन आजको हाम्रो पहिलो वचनको बोधाउनेछ। हामीलाई मुक्ति दिन परमेश्वरको अनुग्रह प्रकट भएको छ। पद 11 हामी देख्छौँ, किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ। यस पदमा हामी देख्छौँ कि परमेश्वरको अनुग्रह प्रकट भएको छ। यो अनुग्रह किन प्रकट भएको छ? पद 11 तपाईँले हेर्नुपर्ने हुन्छ कि यही पद 11 लिन्छ कि परमेश्वरको अनुग्रह सबै मानिसहरूको मुक्तिको निम्ति प्रकट भएको छ। र यहाँ ध्यान दिनुहोस् कि पद 11 यसरी भन्दैन, परमेश्वरको अनुग्रह सबै मानिसलाई धनी बनाउन, सुस्वास्थ्य बनाउन, वा आफूले चाहे अनुसारको आफ्नो चाहना सबै पुरा गरिदिन परमेश्वरको अनुग्रह प्रकट भएको छैन। यो खण्डमा हामी देख्छौँ कि परमेश्वरको अनुग्रह कि मुक्ति दिनको निम्ति प्रकट भएको छ। त्यसकारण प्रियहरू, आज परमेश्वरको अनुग्रहलाई लिएर ख्रिस्टको नाउँमा व्यापार गर्नेदेखि होसियारी हुनुहोस्। कि उनीहरूले यसरी भन्छन् कि हामी परमेश्वरको अनुग्रहको युगमा छौँ भन्दै भौतिक आशिषको खोला बोक्ने आश्वासन दिने त्यस्ता मानिसहरूदेखि होसियारी हुनुहोस्। उनीहरूले यसरी भन्ने मानिसहरूबाट होसियारी हुनुहोस् कि तपाईँको सबै समस्याको समाधान हुन्छ र परमेश्वरको अनुग्रहलाई पाप गर्ने एक लाइसेन्सको रूपमा ल्याउने मानिसहरूदेखि पनि होसियारी हुनुहोस्। किनकि परमेश्वरको अनुग्रह मुक्तिको निम्ति प्रकट भएको छ। परमेश्वरको अनुग्रह हामीलाई भौतिक आशिषको खोला बगाउनको निम्ति होइन, हामीले चाहे अनुसारको सबै कुरा पुरा गरिदिनको निम्ति होइन, र पाप गरिरहनको निम्ति, पाप गर्ने एउटा लाइसेन्सको रूपमा होइन, तर परमेश्वरको अनुग्रह हाम्रो उद्धार मुक्तिको निम्ति प्रकट भएको छ। यहाँ हामी पद 11 हेरौँ न, कसको उद्धार मुक्तिको निम्ति यो अनुग्रह प्रकट भएको छ? पद 11 भन्छ सबै मानिसहरूका निम्ति। यी सबै मानिसहरू को हुन्? के यो सारा संसारका मानिसको उद्धार मुक्तिको निम्ति हो? पक्कै पनि सामान्य अर्थमा परमेश्वरको अनुग्रह कि उहाँले पापीहरूलाई उद्धार गर्नको निम्ति यो प्रकट भएको छ, तर विशेष गरी यो उहाँका मानिसहरूको निम्ति, उद्धारको निम्ति यो प्रकट भएको छ। र अझै यसको सन्दर्भमा हामीले हेर्ने हो भने कि यी सबै मानिसहरूले यहाँ माथि जनाएको जुन 2:1-10 देखाएको कुरालाई यसले सम्बोधन गर्दछ। त्यहाँ भएका वृद्ध मानिसलाई, वृद्ध स्त्रीलाई, जवान पुरुषलाई, जवान स्त्रीलाई, र त्यहाँ काम गर्ने मानिसहरूलाई, हरेक मानिसहरूलाई, हरेक व्यक्तिलाई यो उद्धार मुक्तिको खाँचो छ। किन यी सबै वर्गका सबै मानिसहरूले मुक्ति पाउन आवश्यक छ? किनकि परमेश्वरको वचनले नै यसरी भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्, र धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, अनि कसैले असल गर्दैनन् र असल गर्ने एकजना पनि छैन। के वृद्ध, के पुरुष, के स्त्री, के मालिक, के कमरा, सबैले परमेश्वरको विरुद्धमा पाप गरेका छन्। त्यसै कारण प्रियहरू, पापको कारण सबै मानिस परमेश्वरको क्रोध हुने छन्, पापको दासत्वमा छन् र पापमा मरेका छन्। र यही पापबाट बचाउनलाई मानिसले आफ्नै तवरबाट आफैले आफैलाई बचाउन सक्दैन। मानिसले गर्ने आफ्नो सबै असल कार्यद्वारा वा त उनले खोज्ने उदार मुक्तिको बाटोहरूबाट न त कुनै पशु पक्षीको बलिद्वारा केहीबाट पनि मानिसले यो पापबाट उदार मुक्ति पाउन सक्दैन, किनकि ऊ पापमा मरेको छ। त्यसकारण परमेश्वरको अनुग्रह हामीलाई उदार मुक्ति दिनको निम्ति प्रकट भएको छ। यो परमेश्वरले गर्नुभएको हाम्रो उद्धारप्रतिको यो पहिलो कदम हो, यो परमेश्वरको पहिलो कदम हो। त्यसकारण हाम्रो उद्धार मुक्तिमा परमेश्वरको 100% उहाँको हात छ बरेर, किनकि उहाँको यो अनुग्रह प्रकट भएको छ। किनकि हाम्रो उद्धार मुक्ति केवल परमेश्वरबाट मात्रै सम्भव छ। त्यसो भए यो अनुग्रह भनेको के हो? उहाँको अनुग्रह प्रकट भएको छ, यो प्रकट भएको अनुग्रह के हो? यो अनुग्रह बुझ्नको लागि हामीले यो अनुग्रह के होइन भनेर पहिलो बुझ्नुपर्छ। यसले हामीलाई धेरै सहायता गर्दछ कि बाइबलले बताएको अनुग्रह कि एउटा विद्यालयमा एकजना विद्यार्थीले परीक्षामा उत्तीर्ण गर्न नसकेर कि शिक्षकले थोरै अङ्क थपिदिएर पास मार्क ल्याइदिएर उसलाई पास गराइदिँदाखेरिको पाउने त्यो अनुग्रह, यो त्यो अनुग्रह होइन। तर बाइबलले हामीलाई कि यो बचाउने अनुग्रह यसरी बताउँदछ कि परमेश्वरको अनुग्रह भनेको हाम्रो पापको कारण पूर्ण रूपमा भ्रष्ट भएको बेला, पापको दोषी नरकको भागीदार भएको बेला, परमेश्वरको विरोधी विद्रोही र परमेश्वरबाट उद्धार गरिन पूर्ण रूपमा हामी अयोग्य हुँदा हुँदै पनि ख्रिस्तद्वारा उहाँले आफ्नो कृपामा हामीलाई उद्धार गर्नु र धर्मी घोषणा गरिदिनु नै परमेश्वरको अनुग्रह हो। हाम्रो अयोग्यताको बावजुद पनि, हामीले केही कुरा पाउन योग्य नहुँदा नहुँदै पनि उहाँले दिनुभएको यो उद्धार, उहाँले धर्मी घोषणा गरिदिनु भएको कुरा नै यो परमेश्वरको अनुग्रह हो। सो यो अनुग्रह कहाँ प्रकट भएको छ? प्रकट भएको छ कहाँ? प्रकट भएको छ यो अनुग्रह येशू ख्रीष्टमा प्रकट भएको छ। हामी एकपटक यही खण्डको 14 पदलाई हेर्नुहोस् न। ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। हामीलाई उद्धार मुक्ति कहाँबाट हामीलाई दिनुभयो? ख्रीष्टद्वारा, र ख्रीष्टमा नै यो अनुग्रह प्रकट भएको छ। र अझै हामीलाई पावलले यसरी भन्दछन्, पावलले 1 तिमोथी 3:16 यसरी भन्दछन्, उहाँ स्वयं शरीरमा प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतबाट देखिनुभयो, जाति जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो। किनकि उहाँ येशू ख्रीष्टमा उहाँको अनुग्रह प्रकट भएको छ। यसकारण प्रिय, र हाम्रो मुक्ति हाम्रो कुशलता, हाम्रो बौद्धिकता, सिप, धन, सुन्दरताको आधारमा पाएको होइनौ, न त हामीले कहिले पाएको हुन्छ नि सफलता वा हामीले गरेको कुनै असल कामद्वारा नै हामीले मुक्ति पाएका हौँ। हाम्रो मुक्ति त केवल परमेश्वरको अनुग्रहद्वारा हामीले पाएका छौँ, र यो अनुग्रह केवल येशू ख्रीष्टद्वारा मात्रै हामीले पाउँदछौँ। त्यसो भए प्रियहरू, के तपाईँ उहाँको यस बचाउने अनुग्रहप्रति धन्यवादी हुनुहुन्छ? के तपाईँको मुक्तिमा केवल परमेश्वरको अनुग्रहलाई देख्नुहुन्छ? के तपाईँले आफ्नो उद्धार मुक्तिमा तपाईँको तर्फबाट पनि केही हिस्सा देख्नुहुन्छ? हाम्रो उद्धार मुक्तिमा हामीले केही पनि योगदान गरेका छैनौँ। प्रियहरू, हाम्रो उद्धार मुक्तिमा केवल परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई बचाउनु भएको छ। त्यसो भने तपाईँले यस अनुग्रहलाई कसरी लिँदै हुनुहुन्छ? यस अनुग्रहलाई कसरी लिँदै हुनुहुन्छ? परमेश्वरको अनुग्रह हामीलाई मुक्ति दिनलाई मात्रै प्रकट भएको छैन, तर मुक्ति पाएकाहरूलाई यस वर्तमान समयमा यस संसारमा ख्रिस्टको आउने महिमालाई प्रतीक्षा गर्दै भक्तिहीनता संसारिक तृष्णाहरू त्याग्न र संयमी सोझो र भक्त भएर जीवन यापन गर्न तालिम दिनलाई पनि प्रकट भएको छ। आउनुहोस् हामी दोस्रो बुँदालाई हेर्नेछौँ कि उहाँको महिमाको आगमनको प्रतीक्षा गर्दै ईश्वरीय जीवन जिउनको लागि परमेश्वरको अनुग्रह प्रकट भएको छ, जुन पद 12-13 हामी देख्दछौँ। जब हामी यो पद 12-13 हामी हेर्छौँ, यहाँ हामी दुईवटा कुराहरूलाई हामी पाउँदछौँ। पहिलो कि उद्धार गरेका मानिसहरूलाई यही अनुग्रहद्वारा केही कुरा त्याग्नेछन् र केही कुरालाई अँगाल्नेछन्। त्यसो भने यहाँ त्याग्ने कुराहरू के छन्? तपाईँले आफ्नो बाइबलको पद 12 हेर्नुहोस् न। 12 हामी के देख्छौँ? जसले हामीलाई भक्तिहीनता र संसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी सोझो र भक्त भएर जीवनयापन गर्न तालिम दिन्छ। हामीले त्याग्नुपर्ने कि अनुग्रहले यस संसारमा वर्तमान समयमा हामीलाई त्याग्न सहायता गर्दछ, तर के कुरा त्याग्नलाई? यहाँ हेर्नुहोस् न, सुरुमा नै हामीले त्याग्नुपर्ने पहिलो कुरा भनेको भक्तिहीनता हो। त्यसो भए यो भक्तिहीनता भनेको के हो? भक्तिहीनता भनेको परमेश्वरप्रतिको साँचो आदर नगर्नु हो। परमेश्वरले जुन दिनुपर्ने आदर उहाँलाई नदिनु हो र आफ्नो जीवनबाट परमेश्वरको चरित्र झल्काउनु पर्ने चरित्र नझल्काउनु हो। कि परमेश्वरको चरित्र विपरीतको हाम्रो चरित्र हो र हाम्रो चरित्रद्वारा उहाँलाई अनादर ल्याउने चरित्रहरू हो भक्तिहीनता भनेको। पहिलो हामीले संसारको हामीले भक्तिहीनता त्याग्नु पर्यो। दोस्रो हामी यही देख्छौँ कि संसारिक तृष्णाहरू त्याग्नुपर्ने, जुन अनुग्रहले हामीलाई के गर्छ? यी दुईवटा कुरा त्याग्नलाई सहायता गर्दछ। त्यसो भए संसारिक तृष्णाहरू भनेको के हो? पक्कै पनि यो परमेश्वरलाई भन्दा बढी संसार र पापमय स्वभावलाई जनाउँदछ। पापमय स्वभावका कामहरू कि जे कुरालाई हामी परमेश्वरलाई भन्दा बढी प्रेम गर्छौँ त्यही नै संसारिक तृष्णाहरू छन् र पापमय स्वभावका कामहरू, जसलाई पावलले यसरी भन्दछन् कि पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट गुटबन्दी, डाहा, पियकटपन, अश्लील मोज मजा र यस्तै अरू, जसका विषय म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ, जस जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। त्यसकारण प्रेर उद्धार भएका मानिसहरूले यही अनुग्रहले भक्तिहीनता त्याग्न र संसारिक तृष्णा त्याग्नलाई यसले सहायता गर्दछ र यस पदले हामी अघि पनि भन्यौँ कि हामीले त्याग्नुपर्ने यी दुई कुराहरू मात्रै होइन, तर यी दुईवटा कुरालाई त्याग्दै गर्दाखेरि त्यहाँ अरू तिनवटा कुराहरूलाई अँगाल्नुपर्ने कुरा पनि यही पदमा हामी देख्छौँ। कि पहिलो हामी के देख्छौँ? कि संयमी भएर जीवनयापन गर्न हामीलाई तालिम दिँदछ वा सिकाउँदछ। 12 हेर्नुहोस् तपाईँले, 12 र दोस्रो को भक्त भएर सोझो भएर, तेस्रो भक्त भएर जीवनयापन गर्नलाई यसले हामीलाई तालिम दिँदछ। सब यो संयमी हुनु भनेको के हो? कि यो संयमी शब्द हामी यहाँ धेरै पटक हामी दोहोरिएको पाउँदछौँ। हामी एल्डरहरूको योग्यताको सन्दर्भमा, वृद्ध मानिसहरूको सन्दर्भमा, जवानहरूको सन्दर्भमा, स्त्रीहरूको सम्बन्धमा हामी संयमी भएर जिउनुपर्ने कुरा हामी पाउँदछौँ। त्यसो भए यो संयमी हुनु भनेको के हो? संयमी हुनु भनेको परमेश्वरको वचन अनुसार वचनको सत्यतामा आफ्नो इच्छा र शारीरिक चाहनाहरूलाई अनुशासनमा राख्नु हो संयमी भनेको, कि परमेश्वरको वचन अनुसार उहाँको वचनको सत्यता अनुसार आफ्नो सबै चाहनाहरू इच्छाहरू आफ्नो शारीरिक अथवा आफ्नो शरीरलाई पनि अनुशासनमा राख्नु हो। सबै दोस्रो हामी देख्छौँ कि सोझो भएर जीवनयापन गर्नलाई तालिम दिँदछ, अथवा यसलाई सोझोलाई हामी धर्मी पनि भन्न सक्छौँ। धार्मिक जीवन जिउनको निम्ति यसले हामीलाई सहायता गर्दछ। यसको अर्थ यही हुन्छ कि परमेश्वरप्रति विश्वासयोग्य भएर जीवन जिउनु हो। सोझो भन्ने बित्तिकै नबोल्ने यो अर्थ होइन, है कसैसँग कुराकानी नगर्ने एकदमै नम्र यो अर्थमा होइन, कि सोझो भएर जिउनको निम्ति भनेको परमेश्वरको वचनमा विश्वासयोग्य भएर जिउने, परमेश्वरलाई आदर गर्ने जीवन जिउनको निम्ति यसले सहायता गर्दछ। र अर्को भनेको भक्त भएर जीवनयापन गर्न, कि भक्त भएर जीवन जिउनलाई यसले तालिम दिँदछ। यसलाई हामी स्पष्टसँग बुझ्न सक्छौँ कि भक्त भएर भन्ने बित्तिकै परमेश्वरको चरित्र झल्काउने जीवन, परमेश्वरको चरित्र झल्काउने जीवन जिएर हामी उहाँको आदर गर्छौँ र जसको निम्ति अनुग्रहले नै हामीलाई सहायता गर्दछ। यी कुराहरूको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ। त्यसो भए यो अनुग्रहले, प्रकट भएको अनुग्रहले यी भक्तिहीनता, सांसारिक तृष्ण त्याग्न र संयमी सोझो र भक्त भएर जीवनयापन गर्नको निम्ति कहिले तालिम दिँदछ, कहिले यो जिउनको निम्ति हामीलाई सिकाउँदछ कि यही पद बारमा हेर्नुहोस् न, संसारमा भनेको छ, हामी अङ्ग्रेजीमा हेर्छौँ भने इन दिस प्रेजेन्ट वर्ल्ड भन्छौँ, भनेको अहिलेको वर्तमान समयमा, यही संसारमा भन्ने कुरालाई हामी अहिलेको यो वर्तमान समयमा हामी यसलाई यसरी पनि भन्न सक्छौँ कि ख्रिस्टको अनुग्रह, कि ख्रिस्टसँगै आगमन भएको छ, ख्रिस्टको पहिलो उहाँको आगमनसँगै यो सुरुवात भएको छ भने ख्रिस्टको पहिलो आगमन र दोस्रो आगमनको बिचको समयमा हामी यो जीवन जिउनको निम्ति यो अनुग्रहले हामीलाई सहायता गर्दछ। यस वर्तमान समयमा, यो समयमा जिउनको निम्ति हामीलाई यस अनुग्रहले सहायता गर्दछ। सो प्रियहरू, हामी भक्तिहीनता, सांसारिक तृष्णाहरू त्याग्ने काम र संयमी सोझो र भक्त जीवन जिउने काम परमेश्वरलाई पाउनको निम्ति गर्दैनौँ, परमेश्वरसँग नजिक हुनको निम्ति, परमेश्वरबाट उद्धार र मुक्ति पाउनको निम्ति हामी यी सबै कार्यहरू गर्दैनौँ। र यी सबै कार्य परमेश्वरलाई पाउनको निम्ति र परमेश्वरलाई पाउने, उहाँको अनुग्रह पाउने यी माध्यमहरू होइनन्, तर एउटा हामीले अनुग्रह पाएको कारण हामी यी सबै कुरा गर्दछौँ। हामी उहाँमा बचाइएको कारण अब हामी सबै सांसारिक तृष्णाहरू भक्तिहीनता त्यागेर हामी भक्ति सोचो धर्मी र संयमी भएर जीवनयापन गर्दछौँ। प्रियहरू, यी सबै कुराहरू त एउटा कोरोना भाइरसको खोप लगाएको कार्ड जस्तै हो, कि त्यो कार्ड आफैमा एउटा खोप होइन, तर यसले यही देखाउँछ कि तपाईँले कोरोना भाइरसको खोप लगाइसक्नु भएको छ भन्ने कुरा यसले के गर्छ, पुष्टि गर्दछ। त्यसरी नै हामी यी सबै चरित्रहरू, यी सबै कार्यहरू हामी अनुग्रह पाउनको निम्ति हामी गर्दैनौँ, तर अनुग्रह पाएको प्रमाणको रूपमा यी सबै कुरा हामी गर्दछौँ। त्यसकारण ख्रिस्टमा बचाइएका प्रिय क्रिस्चियन मित्रहरू, तपाईँको जीवन जियाइ कस्तो छ यस वर्तमान जीवन यो समयमा? तपाईँ मैले परमेश्वरको अनुग्रह पाएको छु भन्नुहुन्छ, तर के तपाईँको जीवन परमेश्वरको वचन विपरीत जिइरहनु भएको छैन? तपाईँको जीवनलाई के कुराले चित्रण गर्दछ? तपाईँको व्यवहार कस्तो छ? के तपाईँको जीवन अनुग्रह पाएको व्यक्ति चाहिँ रहेको छ? के तपाईँले संसारका सबै भक्तिहीनता त्याग्दै हुनुहुन्छ र एक संयमी सोझो भक्त भएर जीवन यापन गर्दै हुनुहुन्छ? के तपाईँले वचनको सत्यताको आधारमा आफ्नो पापमय कार्यप्रतिको इच्छाहरूलाई मार्दै हुनुहुन्छ? के आफ्नो शरीरको चाहनाहरूलाई वचनको सत्यता अनुसार अनुशासनमा राख्दै हुनुहुन्छ? के तपाईँ परमेश्वरसँगको निरन्तर सम्बन्धमा वृद्धि भइराख्नु भएको छ? तपाईँको बाइबल अध्ययन, प्रार्थना र वचनप्रतिको आज्ञा पालनको जीवन कस्तो छ? किनकि पावलले यसरी भन्दछन्, अनुग्रह अथवा ख्रिस्टको अनुग्रह पाएकाहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रुसमा टाँगिदिएका छन्। के हाम्रो जीवन साँच्ची नै यी सबै पापमय स्वभाव र यसका वासना लालसा सबै क्रुसमा टाँगिएको जस्तै हाम्रो जीवन छ? यदि तपाईँको जीवन भक्तिहीनता र संसारिक तृष्णामा लिप्त छन्, साँचो सिद्धान्त उहाँको वचन अनुसारको जीवन छैन भने, तपाईँले ख्रिस्टलाई विश्वास गर्छु भने तपाईँको स्वीकारोक्तिले कुनै अर्थ राख्दैन। प्रेर तपाईँले जति नै चर्को स्वरमा भन्नुहोस् कि म ख्रिस्टमा विश्वास गर्छु भनेर भन्नुहुन्छ, तर तपाईँको जीवन तपाईँको जियाइ सबै उद्धार नगरिएका पुरानै जीवनमा छ भने तपाईँको स्वीकारोक्तिले कुनै पनि अर्थ राख्दैन। त्यसकारण जोन मेकार्थरले यसरी भन्नुहुन्छ, यदि कसैले ख्रिस्टलाई विश्वास गर्छु भन्छ तर उसको जीवन उसको चरित्र सबै भक्तिहीनताले परिभाषित गर्छ वा चित्रण गर्छ भने ऊ साँचो गरी बचाइएको छैन। त्यसकारण आज तपाईँ र मेरो जीवन के कुराले चित्रण के कुराले परिभाषित गर्दछ? यस परमेश्वरको अनुग्रहले हामीले यस संसारमा एउटा भक्ति ईश्वरीय जीवन जिउनको निम्ति मात्रै हामीले सिकाउँदैन, तर यसै वर्तमान समयमा यसै संसारमा उहाँकै अनुग्रहले आउने परमेश्वर र हाम्रा उद्धारकर्ता ख्रीष्ट येशूको महिमाको प्रतीक्षा गर्नलाई पनि यसले हामीलाई सहायता गर्दछ। पद 13 हेर्नुहोस् न, पद 13 भन्छ, र हाम्रो धन्यको आशा हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौँ। यहाँ येशु ख्रिस्टको दोस्रो आगमनको कुरा भइरहेको छ कि जब ख्रिस्ट आउनुहुन्छ ऊ आफ्नो महिमामा आउनुहुनेछ। जब ख्रिस्ट पहिलोपटक आउनुभयो उहाँले आफ्नो महिमामा आफ्नो अनुग्रहलाई प्रकट गर्नुभयो, र जब उहाँ दोस्रो पटक आउनुहुन्छ उहाँले आफ्नो महिमालाई प्रकट गर्नुहुन्छ। हामी उहाँलाई उहाँ जस्तो पवित्र सिद्ध धर्मी हुनुहुन्छ हामी पनि त्यस्तै उहाँलाई देख्नेछौँ। जब उहाँ आउनुहुन्छ हामीलाई पनि महिमित पार्नुहुन्छ, र हाम्रो यस पापसँगको सङ्घर्ष र हाम्रो वर्तमान सतावट कष्ट सबै त्यही समयमा बितेर जानेछ, र हामी एकसाथ उहाँको महिमामा हुनेछौँ। प्रियहरू, यदि तपाईँ यस वर्तमान समयमा विभिन्न परिस्थिति भएर गइराख्नु भएको छ भने, याद गर्नुहोस् यी परिस्थितिहरू अनन्तसम्म रहनेवाला छैन। यो परिस्थितिहरू एक दिन टलेर जानेछ। सायद तपाईँ अहिले अभाव भएर गइराख्नु भएको होला, सायद तपाईँ परिवारबाट समाजबाट तिरस्कृत हुनुभएको होला, सायद तपाईँ शारीरिक कष्ट रोग भएर गइराख्नु भएको होला, सायद तपाईँ निराशा भएर गइराख्नु भएको होला। र याद गर्नुहोस्, तपाईँ र मेरो निम्ति, तपाईँ र मेरो एउटा महान आशा छ, तपाईँ र मेरो एउटा धन्यको आशा छ, त्यो आशा हो ख्रिस्टको आगमन। जब उहाँको आगमन हुन्छ कि त्यो उहाँको महिमाको आगमन हो, र जब उहाँको महिमाको आगमन हुन्छ तब यी सबै कुरा ठलेर जानेछ र हामी एकसाथ उहाँसँगै हुनेछौँ र हामी निरन्तर उहाँकै समीपमा हुनेछौँ। यी सबै कष्टहरू, यी परिस्थितिहरू यो क्षणिक छन् प्रेर, त्यस कारण उहाँको महिमामा निरन्तर आफ्नो आँखा उठाइराख्नुहोस् कि तपाईँ र मेरो धन्यको आँखामा निरन्तर एकसाथ हाम्रो आँखाहरू उठाइराखौँ र परमेश्वरको अनुग्रह प्रकट भएको छ र उहाँको महिमा एक दिन अवश्य प्रकट हुनेछ र उहाँको अनुग्रह केही ख्रिस्टमा प्रकट भएको छ र यसैले हामी यस संसारमा घोषणा गर्दै जिउनु पर्नेछ। आजको वचनको तेस्रो हुँदा 14 र 15 पदलाई हेर्नुहोस् न। 14 हामी यहाँ देख्दछौँ कि परमेश्वरको अनुग्रह ख्रिस्टमा प्रकट भएको हामी देख्दछौँ। जुन अघि 11 हामीले हेर्दै थियौँ कि परमेश्वरको अनुग्रह हामीलाई उद्धार मुक्ति दिन प्रकट भएको छ। सबै उहाँको अनुग्रह कसरी र कहाँ प्रकट भएको छ, हामीले मुक्ति कसरी पायौँ, यसको जवाफ 14 नै हामीलाई फेरि स्पष्ट पारिदिँदछ। 14 हेर्नुहोस् न। ख्रिस्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। यहाँ स्पष्ट हामी देख्दछौँ कि हामी यहाँ देख्दछौँ कि ख्रिस्टले हामी सबैलाई हाम्रो अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। र यहाँ पावलले कि तितस र क्रेटमा एक विश्वासी र आफैलाई पनि उनले यहाँ सम्बोधन गरिरहेका छन्। साथै हामी सबै विश्वासीहरू ख्रिस्टमा उद्धार पाएकाहरूको उद्धार कसरी भएको छ भन्ने कुरा हामी यहाँ स्पष्ट देख्दछौँ कि यहाँ पावलले स्पष्ट रूपमा भन्छन् ख्रिस्टले हामीलाई मोल तिरेर उद्धार गर्नुभएको छ। अनि यहाँ के कुराबाट उहाँले हामीलाई उद्धार गर्नुभएको छ, यही 14 हेर्नुहोस् न कि सबै अधर्मबाट उद्धार गर्नुभएको छ। कसरी उद्धार गर्नुभएको छ, 14 अन्तिममा हेर्नुहोस् न कि उहाँले आफूलाई दिनुभयो, उहाँले आफैलाई दिनुभयो। सो यहाँ यो मोल तिरेर भन्ने कुरा हामी देख्दछौँ भने कहाँ र कस्तो अवस्थामा यो मोल तिर्ने कुरा हुँदछ। पक्कै पनि जब कुनै व्यक्तिको अरू व्यक्तिबाट खति हुन्छ अथवा गरिन्छ, त्यस खति गर्ने व्यक्तिले के गर्नुपर्ने हुन्छ, त्यस व्यक्तिको मोल तिर्नुपर्ने हुन्छ। र यसले हामी यसरी बुझ्न सक्छौँ कि गाउँघरमा प्राय सबैले, हरेक घरमा सबै घरपालुवा चौपाईहरू पालेका हुन्छन् र जब यदि कसैको चौपाईले अथवा गाईबस्तुले कसैको अन्न बाली खाइदियो भने त्यस अन्न बालीको मालिकले के गर्छ, त्यस बाली खाइदिने बाख्रा या गाई भैँसी जे भए पनि पक्रिएर राखिदिन्छ। अनि के गर्छ, जबसम्म त्यस चौपाएको धनी आउँदैन र त्यस बालीको मोल तिर्दैन तबसम्म त्यो चौपाया के हुन्छ, त्यस बाली धनीको हुन्छ। र त्यसलाई निकाल्नको निम्ति त्यस चौपाएको धनीले मोल तिर्नुपर्ने हुन्छ। जब मोल तिर्छ अनि मात्र के हुन्छ, त्यसको छुटकारा हुन्छ। त्यसो भए यीशु ख्रिस्टले हाम्रो अधर्मबाट मोल तिरेर उद्धार गर्नुभएको छ। यीशु ख्रिस्ट स्वयंले मोल तिरेर उद्धार गर्नुभएको छ। त्यसो भए उहाँले हाम्रो के कुराबाट हामीलाई उद्धार गर्नुभयो, कसबाट हामीलाई उद्धार गर्नुभयो, यहाँ हामी स्पष्ट देख्छौँ कि उहाँले हाम्रो अधर्मबाट, हामीले हाम्रो परमेश्वरको विरुद्धमा गरेको पापको अधर्मबाट उहाँले आफैलाई दिएर हामीलाई उद्धार गर्नुभएको छ। सबै हाम्रो अधर्मबाट, ती अधर्म के थिए त, कि परमेश्वरको विरुद्धको हाम्रो बागी बन्नु, उहाँको वचनको उल्लङ्घन हो। त्यसकारण जब हामीले उहाँको वचनको उल्लङ्घन गऱ्यौँ, परमेश्वरको क्रोध मुनि हामी थियौँ, र त्यही परमेश्वरको क्रोधबाट बचाउन, पापबाट उद्धार गर्न र अनन्त जीवन दिनको निम्ति ख्रिस्टले आफैलाई दिई उहाँले हामीलाई बचाउनु भयो। हामीले अघिरै भर्खरै पाठ गरेको खण्ड भजन सङ्ग्रह 130:8 पदमा पनि हामी यो देख्दछौँ कि यसरी भन्दछ त्यस पदले, परमेश्वरले इसरायललाई मोल तिरेर उद्धार गर्नुहुनेछ। र पावलले यसलाई अझ स्पष्टसँग पहिलो तिमोथी 2:6 यसरी बताएका छन्, उहाँले अथवा ख्रिस्टले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो। र ख्रिस्ट स्वयं आफैले मर्कुस 10:45 यसरी भन्नुहुन्छ, किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको छ। कि ख्रिस्ट हाम्रो उद्धारको निम्ति मोल तिरेर छुटकारा दिनको निम्ति आउनुभएको छ। त्यसो भए यी हाम्रो उद्धारको निम्ति परमेश्वरको क्रोधबाट हामीलाई बचाउनुहुने यो ख्रिस्ट को हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र येशु ख्रिस्ट हुनुहुन्छ। उहाँ 100% मानिस र 100% परमेश्वर हुनुहुन्छ। हाम्रा सीमित ज्ञानले यस परमेश्वरको सत्यतालाई बुझ्न कठिन छ। कसरी एउटै व्यक्तिमा 100% मानिस र 100% परमेश्वरको स्वभाव हुन्छ, तर यो बाइबलले सत्यता हो कि हाम्रो ज्ञान सीमित छ। त्यसकारण यो परमेश्वरको असीम सत्यतालाई हामी बुझ्न सक्दैनौँ। त्यसकारण यसलाई हामीले सहज तरिकाले नै कि नम्रताको साथ स्वीकार्नु नै हाम्रो निम्ति उचित हुँदछ। हुनै येशू ख्रीष्ट आजभन्दा 2000 अगाडि यस संसारमा मानिस भई आउनुभयो, जसले सिद्ध जीवन जिउनुभयो र हाम्रो सट्टामा क्रुसमा मर्नुभयो। उहाँ चिहानमा गाडिनुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो र परमेश्वरको दाहिने हातमा, दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ। यसकारण हाम्रो उद्धार मुक्ति केवल ख्रीष्ट येशूमा मात्रै छ। त्यसकारण प्रिय, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँको पापदेखि उद्धार मुक्ति भएको छैन, तपाईँले यस ईश्वरीय भक्तिमय जीवन जिउन सक्नुहुन्न, यसले तपाईँलाई कुनै अर्थ राख्दैन। यसले त तपाईँ अझै पनि परमेश्वरको क्रोध मुनि हुनुहुन्छ भन्ने कुरा सत्यता प्रकट गरिदिन्छ। र यस परमेश्वरको क्रोध र तपाईँको पापबाट बचाउन तपाईँले गर्ने कुनै पनि प्रयासले हुने छैन, न त तपाईँको सफलता, न त तपाईँले खोज्ने मुक्तिको बाटोहरूबाट नै तपाईँले यसको उद्धार मुक्ति पाउनुहुनेछ। यहाँबाट तपाईँले उद्धार मुक्ति पाउनुहुने छैन, किनकि हामी परमेश्वरको क्रोध मुनि हाम्रो पापमा हामी मरेका छौँ, र पापमा मरेका परमेश्वरका क्रोधमा भएका मानिसहरूको अन्तिम न्याय छ। उनीहरूको अन्तिम ठाउँ भनेको नरक हो। र यसबाट बचाउनको निम्ति नै परमेश्वरले आफ्नो पुत्र दिनुभएको छ, जो ख्रिस्ट हुनुहुन्छ। उहाँले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ, जसले हाम्रो निम्ति मोल तिरेर उद्धार गर्नुभएको छ, आफैलाई दिनुभएको छ। आजभन्दा 2000 अगाडि क्रुसमा उहाँले आफ्नो बलिदान दिनुभएको छ, आफ्नो रगत बगाउनु भएको छ। र उहाँले यस रगतद्वारा हामीलाई एउटा बचाउनु मात्रै भएको छैन, हामी यहाँ देख्छौँ कि उहाँले उहाँकै निम्ति एउटा जोसिलो सुकर्ममा जोसिलो भएको आफ्नै निम्ति एउटा विशेष जाति पनि बनाउनु भएको छ। प्रियहरू, तपाईँ र म ख्रिस्टमा उद्धार भएकाहरू केवल उद्धार पाएका मात्रै छैनौँ, ख्रिस्ट येशूद्वारा असल सुकर्मको निम्ति हामीलाई अलग गरिनु भए, अलग पारिएका छौँ, हामीलाई शुद्ध पारिएका छौँ। त्यसकारण तपाईँ र म असल काम गर्नुपर्ने हुन्छ। हामी उद्धार र मुक्ति पाउनको निम्ति होइन, तर ख्रिस्टले हामीलाई उद्धार गर्नुभएको कारण, हामीलाई शुद्ध पार्नुभएको कारण हामी असल काम गर्दछौँ। किनकि एफिसी 2:10 भन्दछ, किनकि हामी असल कामका निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौ। हामी अल्छे अल्छे क्रिस्चियन बन्नु हुँदैन प्रेरो, हामी काम गर्ने मानिस हुनुपर्दछ। र अब यही कुरालाई पावलले तितसलाई यही भन्दछन् कि यी कुराहरूको घोषणा गर, सुन पद 15 हामी देख्दछौँ। यी कुराहरू भन्नाले के कुरा? किनभने परमेश्वरको अनुग्रह प्रकट भएको छ, परमेश्वरको अनुग्रहद्वारा नै हामी मुक्ति पाउँदछौँ, र परमेश्वरको अनुग्रहद्वारा नै हामी भक्तिको जीवन जिउन सक्छौँ, र यही अनुग्रहले हामीलाई भक्तिको जीवन जिउन सहायता गर्दछ, र हामी उद्धार पाएका मानिसहरूले हामीले असल काम गर्नुपर्छ भन्ने कुराको घोषणा गर्नु थियो। र त्यति मात्र होइन, अब यस कुरालाई नै पुरा अधिकारको साथ अर्थी उपदेश र हप्काउन पनि आज्ञा दिएको छ। कसलाई? कसलाई अर्थी उपदेश र हप्काउने कुरा? कि हामीलाई स्पष्ट यहाँ हामी देख्दछौँ कि त्यहाँका विश्वासीहरूलाई, किनकि तितस क्रेटको चर्चको एक अगुवा थिए, एक अगुवाको रूपमा उनीसँग विश्वासीहरूलाई हप्काउने अर्थी उपदेश दिनको निम्ति उनीहरूसँग त्यो अधिकार थियो। अब त्यो अधिकारसँग उनले विश्वासीहरूलाई अर्थी उपदेश के को विषयमा? यही अनुग्रहको विषयमा। किनकि त्यहाँ झुटा शिक्षाहरूले के गरिरहेका थिए? झुटो प्रचार गरिरहेका थिए। अब त्यस चर्चमा त्यस झुटा प्रचारहरूप्रति लाग्नेहरूको निम्ति के गर्नुपर्ने थियो? उनीहरूलाई हप्काउनु पर्ने पनि थियो। यसकारण उनी र उनलाई यी सबै कुरा गर्दाखेरि उनलाई एक विश्वासीको भएर गर्नुपर्ने थियो। त्यसै कारण उनले भन्छन् कसैले तिम्रो अवहेलना नगरोस्, किनकि माथि पद 2:7 भन्छन् कि 7 सबै कुरामा असल कामको नमुना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा इमान्दारी, गम्भीरता र कसैले निन्दा गर्न नपाउने ठिक बोली होस्। किनभने एक असल तरिकाले यी सबै कुरा गर्नको निम्ति यहाँ उनले आज्ञा दिइरहेका छन्। त्यसो भए हामीले के त? आज तपाईँ र मैले पनि यही साँचो सुसमाचारलाई तपाईँ र मैले पनि घोषणा गर्नुपर्ने हुन्छ। उद्धार र मुक्ति केवल परमेश्वरबाट अनुग्रहद्वारा मात्रै हामी पाउँछौँ, आफ्नो कर्मद्वारा होइन भन्ने कुरा आज तपाईँ र मैले पनि यसैको घोषणा गर्नुपर्ने हुन्छ। आज तपाईँ र मैले पनि कि आफ्नो अगुवाहरूको अर्थी सुन्नुपर्ने हुन्छ। आज तपाईँ र मैले पनि एक ईश्वरीय जीवन जिउनुपर्ने हुन्छ। त्यसकारण प्रिय आउनुहोस् हामी एकसाथ मिलेर यही सत्यतालाई घोषणा गरौँ, एक अर्कालाई अर्थी उपदेश दिउँ, एक अर्कालाई सुसमाचारमा हुर्काउँ, एक अर्कालाई आवश्यक परेको खण्डमा हामी हप्काउँ। त्यसकारण प्रियहरू, अन्तमा हामी आफै हाम्रो पापबाट उद्धार र मुक्ति पाउन सक्दैनौँ, हामी आफैले आफ्नै प्रयासबाट भक्तिको जीवन हामी जिउन सक्दैनौँ। त्यसकारण निरन्तर हाम्रो आँखा परमेश्वरको पुत्र येशु ख्रीष्टमा हाम्रो आँखा निरन्तर उठाइरहौँ, हामी उहाँको अनुग्रहमा निरन्तर भर परिरहौँ, किनकि हाम्रो उद्धार मुक्तिको निम्ति, भक्तिको जीवनको निम्ति नै परमेश्वरको अनुग्रह प्रकट भएको छ। र परमेश्वरको अनुग्रहलाई हल्का रूपमा र परमेश्वरको अनुग्रहलाई लिएर ख्रिस्टको नाउँमा व्यापार गर्ने मानिसहरूदेखि निरन्तर हामी होसियारी हुनुपर्छ, किनकि यही अनुग्रहले हामी बचाइएका छौँ। हामी एक समय अन्ध थियौँ, हाम्रो आँखा खोलिएको छ, र अब यही अनुग्रहले एक दिन हामी स्वर्गसम्म पुग्नेछौँ। यही अनुग्रहमा हामी निरन्तर छौँ, र यही अनुग्रहमा निरन्तर बढेर आउनुहोस्, प्रार्थना गरौँ।